نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير قال الله تبارك تعالى في القرآن المجيد بعد أعوذ بالله من الشيطان الرجيم وهذا كتاب أنزلناه مبارك مصدق الذي مصدق الذي بين يديه ولتنذر أم القرى ومن حولها والذين يؤمنون بالآخرة يؤمنون به وهم على صلاتهم يحافظون سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللہ کا احسان ہے کہ اس نے ہمیں پیدا کیا اور ہمیں مسلمان بنایا اور اس نے ہمیں نبی صلی اللہ علیہ وسلم کی امت میں شامل کیا, اور ہم اپنے نبی کے بھی بہت زیادہ شکر گزار ہیں کہ انہوں نے 23 سال کی کوششوں کے ساتھ اللہ تعالیٰ کا دین ہم تک پہنچایا اور ہمیں اسلام کی خوبصورت دولت دی. اگر ہم دیکھیں کہ جن حالات میں نبی صلی اللہ علیہ وسلم دنیا میں بھیجے گئے تو وہ حالات آج کی اس دنیا سے کچھ زیادہ مختلف نہیں تھے. بعض لوگ کہتے ہیں کہ آج کل حالات بڑے خراب ہیں, آج کل بڑی مشکل ہے, آج کل مسلمانوں پہ بڑی نظریں ہیں. تو میں کہتی ہوں کہ یہ سب باتیں آپ جو کہتے ہیں یہ ٹھیک کہتے ہیں, بس اس میں سے لفظ آج کل نکال دیں. یہ کہیے کہ ہمیشہ ہی ایسا ہوتا ہے. دنیا جب سے بنی ہے نا, آدم اور ابلیس کا قصہ آپ قرآن میں سن کے دیکھ لیجئے, پڑھ کے دیکھ لیجئے, آپ کہہ لیجئے فرام دا فرسٹ ڈے, شروع سے حق اور باطل کی جنگ شروع ہو چکی ہے. آدم علیہ السلام کے جنت میں داخل کیے جانے کا غم تھا اتنا ابلیس کو کہ اس نے وہاں قسمیں کھا کھا کر کہہ دیا کہ میں آدم کی نسلوں کو جنت سے دور کروں گا. یہ بچپن سے سنتے ہوئے قصے ہیں ہم سب کے. اب جب ابلیس نے یہ قسم کھائی تھی کہ میں نے انسانوں کو جہنم میں لے کر جانا ہے, تو ظاہری بات ہے کہ جو انسان نبیوں کے راستے پہ چلے گا, ان طریقوں پہ جائے گا, تو شیطان کو برا لگے گا. تو جب شیطان کو برا لگے گا تو شیطان پھر اس کے خلاف لوگوں کے دلوں میں باتیں ڈالے گا. یہ کہانی نبی صلی اللہ علیہ وسلم کے دور پہ شروع نہیں ہوئی, بلکہ آپ کہہ لیجئے کہ اس وقت وہی تھا جو حضرت نوح علیہ السلام, جو پہلے نبی تھے شریعت کے اعتبار سے, ویسے تو پہلے انسان حضرت آدم علیہ السلام تھے, اللہ تعالیٰ نے نبوت ان کو بھی دی, لیکن جو اصل شریعت شروع ہوئی یا کتاب پہلی جو دی گئی, جو بکلیٹ صحیفے دیے گئے, وہ حضرت نوح کو دیے گئے تھے. تب سے لے کر آج تک دنیا کا ایک چھوٹا سا اصول سمجھ لیجئے کہ جس نے بھی اللہ کی بات ماننی چاہی, شیطان نے لوگوں کو اس کے خلاف کر دیا. نبی صلی اللہ علیہ وسلم جب مکہ میں رہتے تھے, 40 سال آپ کا دور گزرا نبوت سے پہلے کا. آپ سب نے بچپن سے سیرت کی بکس میں یہ بات سنی ہوگی, آپ صادق اور امین تھے, لوگ آپ سے محبت کرتے تھے, لوگ آپ کو اپنا لیڈر بناتے تھے, حلف الفضول کا ایک معاہدہ ہوا تھا, اس میں اللہ کے نبی کو ثالث بنایا گیا, حجر اسود کی تنصیب کے موقع پہ نبی صلی اللہ علیہ وسلم کی حکمت عملی سے ایک بہت بڑی جنگ ہوتے ہوتے رک گئی, اور نبی صلی اللہ علیہ وسلم سے لوگ بہت محبت کرتے تھے. لیکن جو ہی اقرا بسمِ ربک الذی خلق کی آیتیں آئیں تو پھر کیا ہوا, کاہن مجنو دیوانہ. اب یہ کاہن مجنو دیوانہ تو عربی اور اردو کے لفظ ہیں نا, ذرا مشکل لفظ ہیں. آپ آج اس کو انگلش میں ٹرانسلیٹ کیجئے, ایکسٹریمسٹ, فنیٹک, فنڈامنٹلسٹک, بہت زیادہ ریجٹ, یہی لفظ ہیں. تو جب بھی حق آتا ہے نا تو لوگوں کو حق ریجٹ لگتا ہے. انسان اپنے نفس کے اعتبار سے آسانی چاہتا ہے. بچے سے پوچھئے نہانا ہے, کہے گا نہیں نہانا. بچے سے کہیے کہ آپ دودھ پی لیں, وہ کہے گا مجھے نہیں پینا, چلیے صبح سکول چلے, نہیں چاہیے. بچے چاہتے مرضی کرنا. جو بچوں کی عادت ہوتی ہے نا وہی عموماً انسانوں کی عادت ہوتی ہے. ہمارا جو اندر نفس چھپا ہوا ہے نا, یہ ہمیں ہمیشہ ریلیکسیشن سکھاتا ہے, اور شیطان لوگوں کے دلوں میں خیال ڈال دیتا ہے کہ اگر تم نے اللہ کی بات سنی یا سمجھی تو ماننی پڑے گی. کئی لوگ ایسے ہیں ہمارے منہ پہ آ کے کہتے ہیں, جب ہم انہیں قرآن کی دعوت دیں, کلاسز کی, کورسز کی, تو کہتے ہیں ارے چھوڑو, سن لیا تو عمل کرنا پڑے گا. تو بھائی مجھے تو پورے قرآن میں آج تک نہیں آیت ملی کہ اچھا جو سنے گا نہیں اس کی خیر ہے. सिर्फ हम उनको पकड़ेंगे जो कि सुन के अमल नहीं करेंगे। बस आप देखिए, मैं और आप यूएसए में रहते हैं, कितना महजब मुल्क है, कितना डिसेंट कंट्री है। हम में से कोई इस मुल्क में आए और किसी जगह जाते हुए अपनी गाड़ी में सीट बेल्ट ना बांधे, पुलिस रोक ले, भाई सीट बेल्ट किधर है? तो आप कहना मैंने तो अमेरिकन लॉ पढ़ा ही नहीं, किधर लिखा है दिखाओ, किधर लिखा है? वो कह के सीट बेल्ट ना बांधने की इतना सज़ा है, मिसाल है $70 इसकी सज़ा है। तो मैं कहूँगी भाई मैं क्यों दूँ, मैंने तो तुम्हारा लॉ पढ़ा ही नहीं है। तो वो कहेगा पढ़ा कि नहीं पढ़ा, अभी ये पैसे देंगी तो आपको हमेशा याद रहेगा। और आपको पता है कि यूरोप के कुछ कंट्रीज़ में पीछे बैठे हुए वालों को भी सीट बेल्ट मस्ट है। यहाँ अमेरिका में तो मैंने ये चीज़ नहीं थी देखी, लेकिन वहाँ ये नई चीज़ है। और एक और चीज़ है कि जो बैठा होता है उसको देने पड़ते हैं, नॉर्मली ये होता है कि ड्राइवर को पड़ता है ना, तो वहाँ कुछ जगहों पर ऐसा है कि जिसने नहीं बांधी उसको देने होते हैं 700 क्रोन्स वहाँ के जो इसका हर जाना है। दुनिया वाले हमसे इस तरह के कानून बनवाते हैं, तो अल्लाह ताला क्या चाहते हैं हमसे? हम हैं क्या? अल्लाह अगर मुझे पैदा ना करता तो मैं क्या होती, मेरी क्या ज़िंदगी थी? अल्लाह ताला ने हमें पैदा करके हम पर एहसान किया। आपका बच्चा ज़रा सी ज़ुबान चलाए ना 2-4 साल का होने के बाद, क्यों मानो, वाई शुड आई लिसन टू यू, ना करते ना पैदा करते तो आप कहते थप्पड़ मारूंगी, बच्चे पे गुस्सा आता है ना। हालांकि माँ बच्चे के लिए क्या करती है, 9 महीने पेट में रखा, डिलीवर किया, चलिए आइडियल माँ है, 2 साल दूध भी पिला लिया और 4-5 साल तक उसकी खूब टेक केयर करती रही। फिर बच्चा काफ़ी ज़्यादा इंडिपेंडेंट हो जाता है, खा भी लेता है, पी भी लेता है, और फिर वक्त के साथ तो बहुत इंडिपेंडेंट हो जाता है। अच्छा ही नहीं लगता पाबंदियाँ लगाना, देना लेना। अब जब बच्चे को माँ पूछती है कि बेटा देखो मैंने तुम्हारे लिए इतना कुछ किया है तो तुम मेरे लिए क्या करते हो, तो बच्चा कहता है मैं क्या, व्हाट शुड आई डू फॉर यू? तो आप क्या कहते हैं कि बेटा मुझे कुछ नहीं चाहिए तुमसे, जस्ट यू शुड लिसन टू मी, मेरा ख्याल रखो। अब एक माँ एक बच्चे से जब ये बातें कहती है तो उसको इतना हक है ना। अल्लाह सुबहान तआला का हम पे कितना हक है? मैं अपने आप से पूछूं, मिसाल है कि आपने आपको एक रिश्ते के नाते से सोचूं कि मैं किसी की बेटी भी हूँ, मैं किसी की बहन भी हूँ, मैं किसी की बीवी भी हूँ, किसी की एक औरत अमूमन माँ भी होती है, और इस तरह से हम सोचते हैं ना। आप खुद सोचिए अपने ऊपर लेकर के, आपके मुख्तलिफ रिश्ते हैं जो आपके साथ, क्या सबका हक बराबर है? नहीं। हस्बैंड के साथ जो आपका ताल्लुक है, जो उनका हक या फ़र्ज है आप उनके नाम से, वो भाइयों के साथ नहीं है, ठीक है ना। शादी से पहले जहाँ पेरेंट्स का जगह होती है, मोस्टली शादी के बाद वो जगह हस्बैंड की आ जाती है। वक्त के साथ बच्चे भी इसी तरह हम हो जाते हैं। जिस तरह हम इंसानों के मुख्तलिफ रिश्तों में बंधे हुए हैं ना, तो हर जगह हमारी कोई ना कोई लाइबिलिटी और कोई राइट्स एंड कुछ रिस्पॉन्सिबिलिटीज़ हैं। अब इसको थोड़ा सा ऊपर जाकर सोचिए कि अल्लाह के साथ मेरा क्या रिलेशन है, हाउ मच डू आई नीड अल्लाह सुबहान तआला। और अगर अल्लाह मुझे छोड़ दे, लेकिन हमारे जहन में आ सकता है ना कि अगर मेरे शौहर ने मुझे छोड़ दिया तो क्या होगा मेरे साथ, कई छोटे मोटे अंदेशे ख्याल आएंगे, फिर अखीर हम कहेंगे अच्छा जो होगा देखेंगे। माँ बाप छोड़ दें तो हम कहते हैं छोड़ दें, अब हमें उनकी कोई इतनी ज़रूरत भी नहीं रही। लेकिन अगर हम खुद से ये कहें कि अगर अल्लाह ने मुझे छोड़ दिया तो मेरा क्या बनेगा, एक लम्हे में भी हम अल्लाह के छोड़ने के साथ एक लम्हा भी नहीं जी सकते, बाकी बातें तो दूर की हैं। और ये भी जहन में रखिएगा कि जब कोई कौम खुद को अल्लाह के साथ जोड़ती है ना, तो अल्लाह को वो कौम दुनिया की हर हस्ती से ज़्यादा प्यारी हो जाती है। यानी अगर आप कहते हैं ना कि हम मुसलमान हैं और हमारा अल्लाह पर ट्रस्ट है, बिलीफ है, तो बिलीव कीजिए कि अल्लाह का भी आप पे ही ट्रस्ट है। जैसे हम कहते हैं ना हमारा अल्लाह के सिवा कौन है, तो अल्लाह ताला भी कह सकता है कि मेरा भी तो तुम्हारे बगैर और कौन है, कोई बुत को पूजता है, कोई पत्थर को पूजता है, कोई स्लीप को पूजता है, मुझे भी तो तुम ही पूजते हो ना। तो बहुत सारी होप्स हैं अल्लाह को मुसलमानों से।
فَلِلَّهِ الْحَمْدُ رَبِّ السَّمَاوَاتِ وَرَبِّ الْأَرْضِ رَبِّ الْعَالَمِينَ وَلَهُ الْكِبْرِيَاءُ فِي السَّمَاوَاتِ وَالْأَرْضِ وَهُوَ الْعَزِيزُ الْحَكِيمُ